الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له نشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا مولانا محمدا عبده ورسوله أرسله بالحق كافة للناس بشيرا ونذيرا وداعيا إلى الله تعالى بإذنه وسراجا منيرا وصلى الله تعالى عليه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إنا أعطيناك الكوثر فصل لربك وانحر إن شانئك هو الأبتر وقال النبي صلى الله عليه وسلم ما عمل آدمي من عمل يوم النحر أحب إلى الله من إهراق الدم إنه ليأتي يوم القيامة بقرونها وأشعارها وأوبارها فطيبوا بها نفسا أو كما قال عليه الصلاة والسلام بزرگو بھائی اور دوستو اللہ جل جلالہ من والہو نے ایک مسلمان ہونے کی حیثیت سے ہم سب کو الگ الگ انداز میں مختلف موقعوں پر اپنے احکام دیے ہیں اور ان احکام کے پورا کرنے ہی کو اطاعت گزاری فرما برداری کہا جاتا ہے۔ سورہ حج کے آخر میں اللہ جل شانہ نے ہم سب کو بڑی ہی بڑے عجیب انداز میں اللہ تعالیٰ نے چند باتیں بتائی ہیں۔ اللہ تعالیٰ فرماتے ہیں وجاہدوا فی اللہ حق جہاد، کہ اللہ کے دین کے لیے ویسی محنت کرو، جد و جہد اور کوشش کرو جیسے کہ اس کا حق ہے، کہ اللہ کے دین کے لیے، اس کے احکام کے پورا کرنے کے لیے، اللہ کی مرضیات کے پورا کرنے کے لیے اپنی طرف سے ویسی کوشش کرو جیسے کہ کوشش کا حق ہے۔ پھر آگے اللہ تعالیٰ نے جذبہ ابھارنے کے لیے، حوصلہ بڑھانے کے لیے اور ہمت جٹانے کے لیے اللہ تعالیٰ نے ایک اور جملہ ارشاد فرمایا ہوشتباکم، اللہ تعالیٰ فرماتے ہیں کہ یہ سارے احکام جو تمہیں دیے جا رہے ہیں وہ اس وجہ سے ہیں کہ اللہ نے تمہیں پسند کیا ہے، اللہ تعالیٰ نے تمہیں چنا ہے، تم سلیکٹڈ ہو، اللہ کی طرف سے تمہارا سلیکشن ہوا ہے۔ تو جب کسی کو کسی خاص ذمہ داری کے پورا کرنے کے لیے منتخب کیا جاتا ہے पसंद किया जाता है तो उसका वो इंतखाब, उसका वो पसंद करना कि उस जिम्मेदारी के लिए उसे चुना गया, तो उसमें एक जज्बा होता है कि मुझे ये जिम्मेदारी पूरा करना है। तो अल्लाह ताला ने वही फरमाया हुवश्तबाकुम, कि अल्लाह ने तुम्हें चुना है, अल्लाह ने तुम्हें पसंद किया है। फिर आगे अल्लाह ने फरमाया वमा जअला अलैकुम फिद्दीन मिन हरज, और यह भी याद रखो जिन कामों के करने के लिए हम तुमसे कह रहे हैं उसमें कोई बोझ नहीं है, वजनी काम नहीं है, कोई भारी काम नहीं है जी। जिन कामों के लिए करने के लिए हम तुमसे कह रहे हैं उसमें से कोई बड़ा भारी वजनी कोई काम नहीं, कोई तकलीफ वाला काम नहीं है, सब आसान काम है जी। रोजाना 5 वक्त की नमाज पढ़ो जी, कौन सा मुश्किल काम है जी। साल में 1 मर्तबा 1 महीना रोजा रखो जी, 12 महीनों में से 1 महीना, कौन सा मुश्किल काम है जी। अल्लाह जल्ले शानहु ने जो माल दिया है उस माल में से 2.5% जी अल्लाह की राह में खर्च करो, जकात अदा करो, ये कौन सा मुश्किल है जी। और अगर अल्लाह ने सहूलत दी है, अल्लाह ने फराखी दी है, तो अल्लाह के घर का जिंदगी में 1 मर्तबा हज करो जी, ये सब आसान काम है। अल्लाह फरमाते हैं वमा जअला अलैकुम फिद्दीन मिन हरज, के दीन में कोई जबरदस्ती नहीं है, कोई बोझ और वजनी काम नहीं, आसान है। नमाज पढ़ो, खड़ के नहीं पढ़ सकते तो बैठ के पढ़ो, बैठ के नहीं पढ़ सकते तो लेट के पढ़ो। सफर में निकल जाते हो तो जरा सा वक्त तंग हो जाता है, 4 रकात नहीं 2 रकातें पढ़ो जी। अल्लाह ने आसान किया है। और रोजे के मुतालिक अल्लाह ने फरमाया कि साल के 1 महीने के रोजे रखो, बीमार हो जाओ तो बाद में रख लेना, सफर में चले जाओ तो बाद में रख लेना जी। और जकात के अदा करने में अल्लाह ताला ने सहूलत दे दी कि एक साथ एक वक्त में देना कोई जरूरी नहीं है, थोड़ा थोड़ा करके दे दो जी, साल भर में अदा कर दो। तो अल्लाह फरमाते हैं वमा जअला अलैकुम फिद्दीन मिन हरज, दीन में कोई चीज भारी भरकम वजनी बोझल जी नहीं है, आसान काम है जिसके अल्लाह ने तुम्हें मुकल्लफ बनाया है। फिर आगे अल्लाह ताला ने फरमाया मिल्लत अबीकुम इब्राहिम, और ये जो कुछ हो रहा है, तुम जो कुछ कर रहे हो, वह ऐसा नहीं है कि आज अचानक तुम्हारे ऊपर अहकाम लाद दिए गए और तुम्हारे ऊपर जी जबरदस्ती चंद आर्डर्स तुम्हें दे दिए गए, नहीं ऐसा नहीं है, ये तो हजरत इब्राहिम के जमाने से होता आ रहा है, हजरत आदम के जमाने से होता रहा है, हजरत इब्राहिम के जमाने से सब कुछ हो रहा है। मिल्लत अबीकुम इब्राहिम, और ये भी याद रखो कि हुवा सम्माकुमुल मुस्लिमीन, कि अल्लाह ने तुम्हारा नाम मुसलमान रखा है जी, अल्लाह ने पसंद करके तुम्हारा नाम मुसलमान रखा है। और मुसलमान का माना होता है इताअत गुजार, फरमा बरदार, अल्लाह के हुक्मों के सामने अपने आप को झुका देने वाला, अल्लाह के हुक्मों को पूरा करने वाला है। ये हुआ सम्मा कुमुल मुस्लिमीन, अल्लाह ताला फरमाते हैं तुम्हारे लिए शरफ है, तुम्हारे लिए इज्जत की बात है कि अल्लाह ने तुम्हारा नाम मुसलमान रखा है। और मुसलमान नाम अल्लाह फरमाते मिन कबलु वफी हाजा, ये आज नहीं रखा गया, हजरत आदम के जमाने से आने वाले जितने पैगंबर पिछले दौर में आते रहे उस सब दौर में, उन तमाम जमानों में इस उम्मत का और आने वाले हजरत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की उम्मत का तज़किरा होता रहा, और उस उम्मत के जिक्र के साथ उस उम्मत का नाम मुसलमान भी बताया जाता रहा, पिछली उम्मतों को भी सुनाया जाता रहा कि एक उम्मत आने वाली है और वो उम्मत मुसलमान होगी, उम्मते मुस्लिमा, के अल्लाह के सामने झुक जाने वाली, अल्लाह के हर हुक्म को पूरा कर देने वाली। ये अल्लाह जल्ले जलाला मन वालहु ने गोया मुसलमानों से, हम सब से जी अल्लाह ताला ने बताया और समझाया कि अल्लाह के हुक्म मुख्तलिफ किस्म के होते हैं। इसी सूरह हज में अल्लाह जल्ले शानहु ने कुर्बानी का भी हुक्म दिया है, हज की कुर्बानी का भी हुक्म दिया है। और ये जो कुर्बानी हम इन दिनों में अदा करते हैं, जिलहिज के महीने में 10, 11, 12, اس قربانی کا بھی حکم اللہ تعالیٰ نے اسی صورت میں دے کر اللہ نے آخر میں بتایا وَجَاهِدُوا فِي اللَّهِ حَقَّ جِهَادِ، کہ اللہ کے دین کی جو ذمہ داریاں، جو کام تمہارے ذمے کیے جائیں اور جو احکام تمہیں دیے جائیں، ان احکام کو پورے ذوق شوق کے ساتھ میں کروں۔ سرکار دو عالم صلی اللہ علیہ وسلم سے قربانی کے موقع پر حضرات صحابہ نے پوچھا تھا ما ہذہ الاضاحی یا رسول اللہ، رسول کریم صلی اللہ علیہ وسلم سے صحابہ نے پوچھا کہ رسول اللہ یہ قربانیاں آخر ہیں کیا، ہم جو جانور قربان کر رہے ہیں ان قربانیوں کا مقصد کیا ہے، ان قربانیوں کا پس منظر بیک گراؤنڈ کیا ہے، ان قربانیوں کی وجہ بنیاد کیا ہے؟ رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا سنت و ابیکم ابراہیم، کہ تمہارے باپ حضرت ابراہیم کا یہ طریقہ ہے جی، کہ حضرت ابراہیم علیہ الصلوۃ والسلام کو اللہ نے آزمایا تھا کہ بڑی عمر میں اولاد دی، ایک لمبے زمانے کے بعد اللہ تعالیٰ نے اولاد دی تھی، اور اولاد بھی پہلی بیوی سے نہیں ملی بلکہ اللہ نے دوسری بیوی سے عطا فرمائی۔ یہ حضرت ابراہیم اور حضرت سارا جب شام چھوڑ کر مصر پہنچے تو مصر کے بادشاہ نے حضرت سارا پر زیادتی کرنے اور حضرت سارا سے جی حضرت سارا سے اپنی خواہش کے پورا کرنے کی کوشش کی ناجائز طریقے سے، تو اللہ تعالیٰ نے حضرت سارا کی حفاظت فرمائی، تو اس کے دل میں حضرت سارا کے بارے میں، حضرت ابراہیم کے بارے میں عقیدت پیدا ہو گئی، محبت ہو گئی، ان کی عظمت، ان کی شان مصر کے بادشاہ کے دل میں بیٹھ گئی، تو اس نے اپنی بیٹی شہزادی حاجرہ کو حضرت سارا کی خدمت میں پیش کیا اور کہا کہ میری بیٹی تمہاری خدمت میں رہے گی، تمہاری خادمہ بن کے رہے گی۔ حضرت سارا نے جی ان کو بحیثیت خادمہ نہیں رکھا، وہ شہزادی تھی، اس لیے حضرت سارا نے فیصلہ کیا کہ ان کو بجائے خادمہ رکھنے کے حضرت ابراہیم سے ان کا نکاح کرایا جائے۔ حضرت ابراہیم سے حضرت حاجرہ کا نکاح ہوا، اور نکاح کے بعد 90 سال سے اوپر کی عمر میں اللہ تعالیٰ نے اولاد عطا فرمائی حضرت اسماعیل جی۔ اولاد سے محبت چاہت تو فطری چیز ہے، اور پھر بڑی عمر میں اولاد ہو جائے تو اور زیادہ محبت لگاؤ کا ہونا وہ بھی جی طبعی چیز ہے، انسان کی فطرت کا تقاضا ہے۔ حضرت ابراہیم کا بہت لگاؤ اپنی اولاد سے ہو گیا تو اللہ تعالیٰ نے آزمایا، پہلے تو حکم دیا کہ بیوی بیٹے دونوں کو لے جا کر مکے کی سنگلاخ وادی میں چھوڑ دو، بے آب و گیا، جہاں ایک پتا زندہ نہیں رہ سکتا، جہاں ہریالی کا معمولی سا ٹکڑا دور دور تک دکھائی نہیں دیتا ہے، سوائے کالے کالے پہاڑوں کے اور کچھ نظر نہیں آتا ہے، ایسی سنگلاخ وادی میں لے جا کر اپنی بیوی اور بچے کو چھوڑ دو۔ حضرت ابراہیم چھوڑ کے نکل گئے، حضرت حاجرہ دوڑی ہوئی آئیں، حضرت حاجرہ نے پوچھا ہمیں چھوڑ کے آپ کہاں جا رہے ہیں؟ حضرت ابراہیم نے جواب نہیں دیا تو حضرت حاجرہ نے خود ہی سمجھ کے پوچھا اللہ امرک بہذا، اللہ کے حکم پہ چھوڑ رہے ہیں؟ تو حضرت ابراہیم نے سر کے اشارے سے کہا کہ ہاں اللہ کے حکم پر چھوڑ رہا ہوں۔ تو حضرت حاجرہ نے جو جواب دیا تاریخ میں وہ محفوظ ہے کہ حضرت حاجرہ نے پوری ہمت اور پورے حوصلے کے ساتھ میں کہا اِذَا لَن يُضَيِّعَنَ اللَّهُ، آپ جائیے بہت اطمینان سے تسلی کے ساتھ، یہاں چاروں طرف موت منہ کھولے ہوئے دکھائی دے رہی ہے، زندگی کا کوئی سامان نظر نہیں آ رہا ہے، پانی کا ایک بوند دکھائی نہیں دیتا ہے اور ایک ہریالی کا ٹکڑا نظر نہیں آتا ہے، جہاں ایک ہریالی نہیں زندہ رہ سکتی وہاں انسان کیا جیئیں گے، لیکن میں آپ کو تسلی دلا کے کہتی ہوں کہ اللہ ہمیں اس میں ضائع نہیں کریں گے، موت کے منہ میں اللہ تعالی ہمارے لیے زندگی کا سامان پیدا کریں۔ حضرت ابراہیم تو چلے گئے، آپ تصور کر کے دیکھیں ایک تنہا خاتون، ایک اکیلی عورت، اور اس کے گود میں چھوٹا سا بچہ، دودھ پیتا بچہ جی، اور وہ چاروں طرف کالے کالے پہاڑ، ان پہاڑوں کے بیچ میں اس خاتون نے کیسے وقت گزارا ہوگا، دن رات کیسے کاٹے ہوں گے جی؟ رات کا اندھیرا جب ہوتا ہے اور رات کے اندھیرے میں جب ہوائیں پہاڑوں سے ٹکرا کر سائیں سائیں کی آواز آتی ہے تو اس عورت کا دل شاید منہ کو آ جاتا تھا، کلیجہ منہ کو آ جاتا، پتا نہیں کتنی دفعہ رات میں اٹھ اٹھ کر اپنے بچے کو اپنے سینے سے لگا لیتی، कि अब क्या होगा, अब क्या होगा, अब क्या होगा, ये सोचकर वो घबरा जाती थी और इस इंतजार में रहती कि जितना जल्द सवेरा हो जाए उतना अच्छा है, जितना जल्द उजाला हो जाए उतना अच्छा है। और जैसे ही उजाला होता और सवेरा होता, सूरज निकलता, तो सूरज के निकलने के बाद जी वहां की वो गर्मी और सूरज की तपिश और वो पहाड़ पत्थर गर्म हो जाते हैं। कि हजरत हाजिरा का पैर रखना मुश्किल, बच्चे को नीचे लेटाना मुश्किल, ये बच्चे को इस सख्त गर्मी में नीचे लेटाए तो कैसे, ये जमीन तो तप रही है, पत्थर गर्म हो चुका है। तो हजरत हाजिरा परेशान होकर पता नहीं क्या करती थी, कभी बच्चे को गोद में ले रही हैं, कभी लिटा रही हैं, और उस पत्थर पर पैर रखकर हाथ रखकर महसूस कर रही हैं कि गर्मी से परेशान हुआ जा रहा है। तो हजरत हाजिरा शायद अल्लाह से दुआ मांगती कि परवरदिगार ये सूरज डूबेगा कब, ठंडी हवा कब चलेगी, और जरा सा राहत कब मिलेगी। और राहत जैसे जैसे सूरज डूबकर अंधेरा होता तो अंधेरे में एक नई परेशानी और रोशनी और धूप में एक परेशानी। तो हजरत हाजिरा ने वो वक्त कैसा काटा है मैं और आप क्या तसव्वुर कर सकते हैं। हजरत हाजिरा ने जो वो कुर्बानी दी, फिर अल्लाह ताला ने जमजम का पानी दिया, वो बच्चा आहिस्ता आहिस्ता पला बढ़ा। और कुरान कहता है ये फलम्मा बलगम आहुसाया, ये हजरत इब्राहिम अलैहिस्सलाम का मददगार जब बन गया बच्चा, हजरत इब्राहिम के साथ देने के जब काबिल बन गया, तो अब अल्लाह ताला हजरत इब्राहिम को एक और अंदाज में आजमा रहे। अल्लाह ताला ने हजरत इब्राहिम को ख्वाब दिखाया और ख्वाब में अपने बच्चे को जुबा करते हुए देख रहे हैं। तो हजरत इब्राहिम को जरूरी नहीं था कि अपने बेटे से सवाल करते, अल्लाह का हुक्म है, अल्लाह का हुक्म तो पूरा करना है, बेटे से पूछने की क्या जरूरत है, बेटा कहे तो जुबा करेंगे, बेटा तैयार नहीं तो जुबा नहीं करेंगे, ऐसी बात तो नहीं है। लेकिन अल्लाह ने बताया कि बच्चे से भी पूछ लीजिए ताकि बच्चे का जज्बा भी मालूम हो जाए, और तारीख में हमेशा उस छोटे से बच्चे का, 8-9 साल के बच्चे का ईमानी जज्बा हर आने वाले मुसलमान के दिल में जी एक नया ईमानी जोश पैदा कर सके कि उस 8-9 साल के बच्चे ने अपने बाप को क्या जवाब दिया था। कि हजरत इब्राहिम ने पूछा इन्नी अरा फिल मनामी अन्नी अज़बहुक, कि बेटे मैं तुम्हें ज़बह करता हुआ ख्वाब देख रहा हूं, फंजुर माजा तारा, बताओ क्या करना चाहिए जी, क्या करें, ज़बह करें कि छोड़ दें, क्या करें। ये अल्लाह ने हजरत इस्माइल का जवाब कुरान में नकल किया और तारीख में महफूज कर दिया कि बाप ने बेटे को जबरदस्ती लिटा के गले पे छुरी नहीं चला दी, बल्कि बेटा खुद भी जुबा होना चाहता था, बेटा खुद भी अल्लाह के नाम पर अपनी जान कुर्बान करना चाहता था। हजरत इस्माइल ने बड़े प्यारे लहजे में, बड़े खूबसूरत अंदाज में, बड़े अनोखे अंदाज में हजरत इस्माइल ने जवाब दिया या अबतिफ अल मा तो उमर सतजिदुनी इंशा अल्लाह मिन साबिरीन, कि अब्बा जान अल्लाह का हुक्म पूरा कर दीजिए, इसलिए कि अल्लाह का हुक्म पूरा करने के लिए आता है, मैं तो फना होने के लिए हूं, आज पैदा हुआ कल खत्म हो जाऊंगा, आसमान जमीन फना होने के लिए बने हैं, ये बने हैं एक दिन टूट के खत्म हो जाएंगे, ये सूरज चांद खत्म हो जाएंगे, ये सारी कायनात खत्म हो जाएगी, सारी कायनात मैं मिलाकर सबका सब फना के लिए है, एक अल्लाह की जात बका के लिए है। और अल्लाह का हुक्म पूरा करने और बाकी रहने के लिए होता है, अल्लाह का हुक्म है मुझे जुबा कर दें, सतजीदुनी इंशाअल्लाह मिनस साबिरीन, सबर करने वाले मैं अकेला थोड़ी हूं। हजरत इब्राहिम का, हजरत इस्माइल का बड़ा प्यारा जवाब है। हजरत इस्माइल ने यह नहीं कहा मैं सबर कर लूंगा जी, ये नहीं कहा, फरमा अल्लाह के नाम पर जान कुर्बान करने वाले कितने हैं, कितनों ने जान कुर्बान कर दी, कितनों ने अपनी जान लुटा दी, और कितनों ने कहा जान दी दी हुई उसी की थी, हक तो ये कि हक अदा ना हुआ, जान पेश करके भी वो जज्बे में डूबे हुए थे। और फिर कयामत तक कितने ऐसे आएंगे जो अपनी जानों के नजराने अल्लाह के लिए पेश करते रहेंगे। तो मैं कोई अकेला नहीं हूं जान का नजराना पेश करने वाला, मेरे जैसे अगले पिछले बहुत सारे हैं, उनमें एक मैं भी हूं, मिनस साबिरीन, उन सबर करने वालों में एक मैं भी हूं, मुझे भी लिटा के जुबा कर दीजिए। अल्लाह ताला ने वो सारा किस्सा, सारा मंजर खींचा है जी। قرآن منظر کشی نہیں کرتا جی, قرآن واقعیت کے جز جز اجزا کو جی کوئی الگ الگ حصے کو خاص طور سے بیان کر دیتا ہے. یہاں اللہ تعالیٰ نے وہ منظر کشی کی ہے. اللہ تعالیٰ فرماتے ہیں فلما اسلما وتلہ للجبین, یہ چھوٹا سا جملہ ہے لیکن اس میں سارا منظر اللہ تعالیٰ نے کھینچ دیا کہ ماں کو بتائے بغیر اپنے بچے کو لے کے حضرت ابراہیم روانہ ہوئے, راستے میں شیطان نے بھٹکانے وسوسے ڈالنے کی پوری کوشش کی لیکن حضرت ابراہیم اس سے نکل کر آگے بڑھے, اور آگے بڑھ کر مینا کے میدان کے خاص حصے میں پہنچ کر اپنے بچے کو جب لٹایا تو بچے نے کہا بجان آپ کا چہرہ میری طرف, میرا چہرہ آپ کی طرف, آپ کے دل میں نرمی, میرے دل میں رحم کی درخواست, رحم مانگنے کی خواہش, دونوں ایک دوسرے کو دیکھتے رہیں تو شاید ایک دوسرے پر رحم آ جائے, اس لیے ایسا کیجئے آپ اپنی آنکھوں پر پٹی باندھ لیجئے, مجھے اپنی آنکھوں پر پٹی باندھ دیجئے اور مجھے اوندے منہ لٹا دیجئے. اس کو قرآن کہتا ہے فلما اسلم, جب دونوں اللہ کا حکم پورا کرنے کے لیے تیار ہو گئے, وتلہ للجبین, اور اپنے بچے کو اوندھا منہ حضرت ابراہیم نے لٹا دیا, اور لٹا کر وہ تیز چھری اور چاقو جو لے کے گئے تھے اس کو پوری طاقت کے ساتھ میں حضرت ابراہیم نے اپنے بچے کی گردن پر چلانا جی پھرانا شروع کر دیا, پوری طاقت لگا رہے لیکن گلا کٹتا نہیں. آپ نے پھر چھری تیز کی, پھر دوبارہ کوشش کی, پھر چھری تیز کر کے کوشش کی, لیکن دو دو تین تین دفعہ کوشش کرنے کے باوجود گلا کٹ نہیں رہا ہے. تو اللہ جل شانہ نے آسمانوں سے پکارا, قرآن کہتا ہے وَنَادَيْنَاهُ إِيَّا إِبْرَاهِيمُ, ہم نے آسمانوں سے پکارا کہ اے ابراہیم فَصَدَّقْتَ الرُّؤْيَا, جو خواب تم نے دیکھا تھا اس کو سچ کر دکھایا, اپنے بچے کو لٹا کر ذبح کر کے تم نے دکھا دیا کہ بیٹے کی محبت اللہ کی محبت پر غالب نہیں ہو سکتی, مخلوق کی محبت کو اللہ کی محبت پر غالب ہونے نہیں دینا چاہیے. بیٹے کو لٹا کر تم نے یہ بتا دیا, قد صدقت الرؤیا, تم نے خواب سچا کر دکھا دیا, انا کذالک نجزی المحسنین, اللہ تعالیٰ فرماتے ہیں ایسے ہی ہم نیکوکاروں کو بدلہ دیتے ہیں. کیا بدلہ ملا؟ ابھی تو کوئی بدلہ ملا ہی نہیں, ابھی تو بس گلے پر چھری چلائی ہے جی, بدلہ کچھ نہیں ملا. لیکن اللہ تعالیٰ فرماتے ہیں انا کذالک نجزی المحسنین, کیا بدلہ ہے؟ حکم دینے کے بعد حکم کو پورا کرنے کی توفیق کا ملنا, یہ سب سے بڑا بدلہ ہے جی, یہ جو اللہ نے عطا فرمایا. آج لوگ سمجھتے ہیں جی جمعہ کو آنے والے جی جو صرف جمعہ ہی کو آتے ہیں جی, عام دنوں میں نماز کی توفیق نہیں ہوتی وہ نماز کو نہیں آتے, کوئی بلاتا بھی ہے تو کہہ دیتے ہیں نہیں مجھے تو نماز کی عادت نہیں, میں نہیں آتا ہوں جی. آپ آتے نہیں ہیں جی, بلکہ آپ کو بلایا نہیں جاتا ہے جی, آپ کو اللہ کی طرف سے توفیق نہیں ملتی ہے, اللہ جل شانہ بلاتے نہیں ہے. توفیق کا ملنا بہت بڑا اللہ کا انعام ہے, بہت بڑا اللہ کا کرم ہے, اعزاز ہے اللہ کی طرف سے. اللہ تعالیٰ اپنے گھر بلا رہے ہیں اور گھر بلا کر اللہ تعالیٰ نواز رہے ہیں جی, ہم کسی آدمی کو اپنے گھر نہیں بلا لیتے, راستے میں ملنے والے دوستوں کے الگ الگ سٹیٹس ہوتے ہیں, الگ الگ درجے ہوتے ہیں. کوئی راستے میں ملا دور سے ہی سلام کر کے گزر گیا جی, اشارے سے ہی پوچھ لیا خیریت ہے گزر گئے جی, کوئی ملا تو راستے میں کھڑ گئے تھوڑی دیر کے لیے سلام کیا خیریت پوچھی جی مزاج پوچھا دو چار منٹ وقت گزارا پھر ٹھیک ہے کہہ کر چلے گئے. کوئی اور ملتا ہے تو اسے کہتے ہیں چلیے کہیں بیٹھ کے چائے تو پیتے ہیں, ذرا چائے پی کے تھوڑی دیر باتیں کریں گے کر کے پھر جائیں گے, تو کہیں بیٹھ کے چائے پی کر جی گفتگو کر کے گزرتے ہیں, دوستی کے اسٹیٹس ہیں. اور کوئی دوست مل جاتا ہے تو اسے ہاتھ پکڑ کے کہتے ہیں نہیں آج تو گھر آنا ہی ہے, آپ کو گھر ضرور چلنا ہے, آپ گھر چلیں گے, گھر میں چائے پیئیں گے, گھر میں کچھ کھائیں گے, گھر زبردستی لا کر ان کو بٹھا کر چائے پلا کر جی ان کو روانہ کیا جاتا ہے, کھلا پلا کر بھیجا جاتا ہے. تو ہم ہر ایک راستہ گزرنے والے کو جب گھر نہیں بلا لیتے تو سوچ کر دیکھیے اللہ ہر گزرنے والے کو بلا لیں گے جی. یہ اللہ تعالیٰ بھی فرماتے ہیں وَكَذَلِكَ نَجْزِي الْمُحْسِنِينَ, توفیق کا ملنا یہ نیکی کے جذبے کی وجہ سے ہوتا ہے کہ حضرت ابراہیم کے اندر کا جب ارادہ اور ولولہ اور شوق و جذبہ وہ جب ابل رہا تھا تو ہم نے ان کو نیکی کی توفیق دے دی, ورنہ کتنا مشکل کام تھا. कितना आजमाने वाला काम, कितना दिल दहला देने वाला काम कि कोई अपने बच्चे को लिटा कर उसके गले पे छुरी पिरा दे। कोई सोच सकता है कि ऐसा होगा और ऐसा किया जा सकता है, लेकिन हो गया। ये कैसे हो गया? अल्लाह फरमाते हैं वकज़ालिका नज़्ज़िल मुहसिनीन, इतने बड़े काम के करने की तौफीक ये अल्लाह की तरफ से होती है। तो अल्लाह ताला फरमाते हैं व तरकना अलैहि फिल आखिरीन, ये जो आपने अमल किया इस अमल को हमने कबूल कर लिया, और कबूल करके फदैना हो बिज़बहिन अज़ीम, इसकी जगह पर हमने आसमानों से मेंढा उतारा है, आप बच्चे को छोड़ दीजिए, इस मेंढे को ज़बह कर दीजिए और चलिए। हम आपको ये बताते हैं व तरकना अलैहि फिल आखिरीन कि ये कयामत तक अमल बाकी रहेगा। इसको रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा के पूछने पर फरमाया था मा हाज़िहि लदाही या रसूलुल्लाह, रसूलुल्लाह कुर्बानियां क्या हैं? तो अल्लाह के रसूल ने फरमाया था सुन्नत अबीकुम इब्राहिम, तुम्हारे बाप इब्राहिम की यह सुन्नत है कि हजरत इब्राहिम ने अपने बच्चे को लिटा कर ज़बह कर दिया। अल्लाह ने बच्चे की कुर्बानी कबूल कर ली, लेकिन बच्चे को ज़बह करने के बजाय अल्लाह ने मेंढे को ज़बह करके क़यामत तक के लिए उस सुन्नत को बरकरार रख कर अल्लाह ने बताया है कि ये कुर्बानी अल्लाह को बहुत ज़्यादा पसंद है। 10, 11, 12 ये अय्यामुन नहर कहलाते हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मा अमिला आदमीयुन मिन अमलिन यौमन नहरी अहब्ब इलल्लाहि मिन इहराकिद दम। अल्लाह जल्ले शानहू को जी यौमन नहर ये 10, 11, 12 3 दिनों में कुर्बानी से बढ़कर, खून के बहाने से बढ़कर कोई अमल पसंद नहीं है जी। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हज किया, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम हज से फारिग हुए, हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने हज की कुर्बानी दी। अल्लाह का हुक्म, अल्लाह ताला के हुक्म को पूरा कर रहे हैं, हज की कुर्बानी दे रहे हैं। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने एक कुर्बानी जी देकर, एक मेंढा देकर कुर्बानी का हुक्म अमल पूरा कर सकते थे, लेकिन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खुद ही बताया है, जिसने खुद बताया उसने खुद अमल करके दिखाया है कि 10, 11, 12 को अल्लाह ताला को सबसे ज्यादा जो पसंद है वो अमल है कुर्बानी जी, एहराकुद्दम, जानवर के ज़बह, जानवर को ज़बह करके उसके खून का बहाना, ये अमल अल्लाह ताला को सबसे ज्यादा पसंद है। इसलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने 100 ऊंट अपनी तरफ से ज़बह फरमाया। आज के जमाने में हिसाब लगाया जाए जी, कम से कम 80-90 हजार 1 लाख रुपए अगर एक ऊंट है, और 100 ऊंट का मतलब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने आज के जमाने के 1 करोड़ रुपए सिर्फ कुर्बानी पर लगा दिए जी। हम सोच के देखें क्या उस जमाने में मोहताज लोग नहीं थे जी, गरीब नहीं थे, मोहताज परेशान हाल नहीं थे जी, जो तंगदस्ती में मुबतला लोग वहां नहीं थे जी। एक जानवर ज़बह करके बाकी पूरे के पूरे पैसे गरीबों में क्यों नहीं बांट दिया आपने, लोगों में तकसीम क्यों नहीं कर दिया? अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने बताया जिस मौके पर जो अमल अल्लाह की तरफ से जो फरीजा होता है, जो अल्लाह जल्ले शानहो को खुश करने वाला अमल होता है, वही अमल करने से अल्लाह राजी और खुश होते हैं। इन 3 दिनों में अल्लाह ताला यही चाहते हैं कि जानवर ज़बह करो, अपनी तरफ से करो, अपने उन रिश्तेदारों की तरफ से जो दुनिया से जा चुके हैं, आप हर साल करते आए हैं, तो वो रमजान जी वो ईद के मौके पर हमारा एक मामूल होता है, हम हफ्ते में एक मरतबा कब्रस्तान जाते हैं, बाज़ लोग होते हैं एहतिमाम करने वाले, कब्रस्तान पहुंचते हैं, कब्रस्तान के पास वो खड़े होकर सारे कब्रस्तान वालों को भी कुछ बख्श देते हैं और अपने वालिदैन के लिए भी कुछ पढ़ के बख्श देते हैं। अगर हम मामूल के मुताबिक जुमा के दिन कुछ लोग जुमा की नमाज के बाद जाते हैं, मामूल है जुमा के बाद जाते हैं, अगर वो नहीं पहुंचे तो उनके वो रिश्तेदार इंतजार में रहते हैं जी, वो इंतजार में रहते हैं कि आज आया नहीं बेटा, हम आज लड़का नहीं आया, आज जो है हमारे रिश्तेदार नहीं आए, उस इंतजार में रहते हैं। जैसे जुमा को सवाब का इंतजार करते हैं, वैसे बकरईद ईदुल अज़हा के मौके पर सवाब ईसाले सवाब जो किया जाता है उसका वो इंतजार करते हैं जी। तो ये इंतजार किया जाता है, इसलिए मरहूम रिश्तेदारों की तरफ से अगर कुर्बानी की जाती है तो वो कुर्बानी करना चाहिए जी। और फिर रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम के इस इरशाद को अच्छी तरह से साफ जहन के साथ में समझना चाहिए, अल्लाह के नबी क्या इरशाद फरमा रहे। रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं मन वजद सातन ولم یضحی فلا یقربن مسلانا. رسول اللہ صلی اللہ علیہ وسلم کے اس ارشاد کی کا ترجمہ میں آپ کے سامنے عرض کرتا ہوں. حضور صلی اللہ علیہ وسلم فرماتے ہیں جس کے پاس قربانی دینے کی گنجائش ہو اور وہ قربانی نہ دے تو عیدگاہ کے قریب بھی نہ آئے. کتنا سخت جملہ ہے رسول اللہ صلی اللہ علیہ وسلم کا. آپ سب کو معلوم ہے قربانی تو عیدگاہ جا کر نماز پڑھ کے واپس آنے کے بعد کی جاتی ہے, لیکن حضور صلی اللہ علیہ وسلم فرما رہے ہیں کہ جس نے قربانی نہیں دی وہ ہمارے مصلے کے قریب عیدگاہ کے قریب نہ آئے. تو مطلب کیا ہے؟ مطلب یہ ہے کہ جس نے قربانی کا انتظام نہیں کیا, جس کے دل میں قربانی دینے کا ارادہ نہیں ہے, جس نے جانور نہیں خریدا یا جانور کا انتظام نہیں کیا اور جس کے دل میں قربانی دینے کا کوئی ارادہ نہیں ہے جی, اس کے لیے اجازت نہیں ہے. رسول اللہ صلی اللہ علیہ وسلم سخت لہجے میں کریں اسے عیدگاہ کے قریب بھی نہیں آنا چاہیے. جو ملت ابراہیم میں اپنے آپ کو شمار کرنا نہیں چاہتا وہ ملت میں شامل ہو کے اپنے آپ کو کیوں دکھا رہا ہے جی؟ جو ملت کے اعمال کرنے کے لیے تیار نہیں وہ ملت میں شامل کیوں ہو رہا ہے؟ یہ اللہ کے رسول صلی اللہ علیہ وسلم ارشاد فرمائے. اس میں کہیں یہ نہیں ہے کہ من وجد ساعتن جی, اس حدیث کے جملوں کو آپ سوچ کر غور کر کے دیکھیں, اس میں یہ کہیں نہیں ہے کہ ایک گھر والے اگر گنجائش پاتے ہوں تو وہ ایک گھر والے قربانی دے دیں, باقی سب کو قربانی دینے کی ضرورت نہیں ہے. حضور نے یہ نہیں فرمایا, اللہ کے رسول نے فرمایا من وجد ساعتن. عربی کے یہ الفاظ ہیں اور عربی کے لفظ کا مطلب ہوتا ہے, من کا مطلب ہوتا ہے ہر وہ آدمی جس کے پاس گنجائش ہو, ہر وہ آدمی جس کے پاس قربانی کرنے کی گنجائش ہو اس کو قربانی کرنا چاہیے, اور اگر وہ قربانی کا انتظام نہیں کیا ہے تو پھر ہمارے مصلے کے قریب نہیں آنا چاہیے. اس لیے دھوکے میں نہیں پڑنا چاہیے, الجھنوں میں نہیں مبتلا ہونا چاہیے کہ ہم الجھنوں میں پڑ جائیں, دھوکے میں پڑ جائیں کہ پورے گھر خاندان کی طرف سے ایک قربانی. وہ قربانی کیوں ہوتی تھی, کیسے ہوتی تھی؟ صحابہ کے زمانے میں حضرت ابو ایوب انصاری فرماتے ہیں کہ ہم پورے گھر کی طرف سے قربانی دے لیتے تھے. علماء نے لکھا ہے کہ جی تنگیوں کا دور تھا, یہ سختیوں کا دور تھا, فاقوں کا دور تھا, ابھی فراخی اور کشادگی نہیں آئی تھی. اس زمانے میں جی باوجود یہ کہ تنگی ہوتی تھی لیکن پھر بھی کم از کم ایک قربانی ہر گھر میں ضرور دی جاتی تھی. جی تنگی کے باوجود قربانی دی جا رہی ہے, ایسا نہیں ہے کہ قربانی کی جی قربانی کی گنجائش ہونے کے باوجود قربانی نہیں دی جا رہی ہے. یہ بات غلط ہے جو غلط طور سے جو امت کے سامنے پیش کر کر امت کو تشویش میں اور الجھن میں مبتلا کیا جاتا ہے. الگ الگ قسم کے الجھنیں, تاریخیں آتی ہیں تو لوگ پریشان کر کے رکھ دیتے ہیں کہ کل یوم عرفہ گزر گیا, جب سارے حاجی عرفات کے میدان میں تھے تو ہم روزہ نہیں تھے اور آج ہم روزہ رکھ رہے ہیں جبکہ عرفات کا دن گزر چکا ہے. تو آپ کو جمعہ بھی جو ہے ان کے وقت کے مطابق پڑھنا چاہیے, فجر بھی سعودی کے وقت کے مطابق پڑھنا چاہیے, عصر بھی اسی وقت کے مطابق پڑھنا چاہیے. جیسے سورج ایک ہے ویسے ہی چاند بھی ایک ہے. چاند کی تاریخیں اگر آگے پیچھے ہو رہی ہیں تو سورج کا وقت بھی تو آگے پیچھے ہو رہا ہے. سورج بھی اپنی رفتار سے چل رہا ہے, چاند بھی اپنی رفتار سے چل رہا ہے. اللہ تعالیٰ نے دونوں کے لیے ایک رفتار رکھی ہے. والقمر قدرناہ منازل, اللہ تعالیٰ فرماتے ہیں چاند کے لیے ہم نے منزلیں طے کی ہیں. ایسے ہی لشمس یمبغی لہا ان تدرک القمر کلن فی فلکن یسبحون, یہ سب اللہ بتاتے ہیں کہ سورج کی ایک مدار ہے, چاند کا ایک مدار ہے, وہ اپنے اپنے طور سے چلتے ہیں. جیسے ہم یہ نہیں کہتے کہ ہم سب کو مغرب کیجئے جو جمعہ کی نماز میں اب جمع ہیں, ہمارا یہ سارا جمع ہونا غلط ہے. ابھی تو سعودی میں زوال کا وقت ہوا ہی نہیں ہے اور ہم سب یہاں جمع ہو کے جمعہ پڑھ رہے ہیں, تو کوئی بے وقوفی تو نہیں, نادانی تو نہیں کر رہے ہم لوگ جی؟ جیسے یہ نادانی نہیں ہے ویسے آج عرفہ کا روزہ رکھنا کوئی نادانی نہیں ہے. اللہ تعالیٰ نے قرآن پاک میں فرمایا فمن شہید منکم الشہر فلیصم ہو, اللہ تعالیٰ قرآن میں صاف فرماتے ہیں چاند جب تمہیں نظر آئے تب روزہ رکھو جی. رمضان جی اس تاریخ پر شروع نہیں ہوتا ہمارے ملک میں جس تاریخ میں جی سعودیہ میں شروع ہوتا ہے یا کسی اور ملک میں شروع ہوتا ہے. اللہ نے ہر ایک سے کہا فمن شہید منکم الشہر, اللہ تعالیٰ منکم کہہ کر مجھے اور آپ کو کہہ رہے ہیں کہ جب تمہیں چاند نظر آئے تو تب تم روزہ رکھو. تو اللہ تعالیٰ نے بتا دیا مہینے جو شروع ہوتے ہیں وہ چاند دیکھ کے شروع ہوتے ہیں, وہاں کی تاریخ الگ ہوتی ہے یہاں کی تاریخ الگ ہوتی ہے. تو یوم عرفہ اگرچہ گزر چکا ہے لیکن آج ہمارا یوم عرفہ ہے اور آج کے روزے پر وہی ثواب جس کو رسول کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا مجھے یہ امید ہے کہ ایک سال پچھلے اور ایک سال اگلے یا پچھلے اور اگلے دو سالوں کے گناہ اس ایک روزے کی برکت سے اللہ تعالیٰ معاف فرمائیں گے. اس لیے ہم سب کو الجھنوں سے بچنا چاہیے, قربانی ادا کرنا چاہیے. اللہ جل شانہ نے جس کو صاحب نصاب بنایا, آج کل لوگ الگ الگ انداز میں کہتے ہیں قربانی میں اتنا مال لگا کے لٹانے اڑانے کی ضرورت ہے, سامنے والے کا موبائل دیکھ کر کسی کو خیال نہیں آتا. آپ نے 50,000 کا موبائل خرید کر یہ پیسہ کیوں اڑا دیا جی؟ آپ کے بدن پر جو یہ ٹی شرٹ آپ نے پہن رکھا ہے یہ برانڈیڈ ٹی شرٹ ہے, اور یہ جو آپ کے ٹی شرٹ پر جو سامنے وہ لوگو لگا ہے اس لوگو کا آپ سکین کر لیجئے, آپ کو پتہ چل جائے گا یہ 50,000 کا ٹی شرٹ ہے جی, یہ 55,000 کا ٹی شرٹ ہے. یہ جو 55,000 کا ٹی شرٹ سامنے والے نے پہن رکھا ہے آپ نے کبھی نہیں پوچھا بھائی آپ نے 55,000 ٹی شرٹ میں کیوں ضائع کر دیے, ایک 5,000 2,000 4,000 کا ٹی شرٹ بھی تو چلتا تھا, 55 کیوں لگا دیے؟ کبھی سوال نہیں ہوتا, سوال اسی پر ہوتا ہے کہ قربانی کیوں کی جا رہی ہے, یہ مال یہاں کیوں ضائع کیا جا رہا ہے. آپ کو میں نے سنایا رسول اللہ صلی اللہ علیہ وسلم سے زیادہ اللہ کو اللہ کے حکموں کو جاننے سمجھنے چاہنے والا اور کون ہو سکتا ہے, اللہ کے رسول نے عمل کر کے دکھا دیا. ایک جانور نہیں ایک ایسا جانور جس میں 7 حصے ہوتے ہیں, ایسے 100 جانور مطلب 700 حصے اللہ کے رسول صلی اللہ علیہ وسلم نے اللہ کے لیے قربان کر کے دکھائے اور بتایا کہ قربانی کے موقع پر اللہ کو قربانی ہی پسند ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے جو حدیث میں نے شروع میں سنائی اس میں حضور نے صحابہ کے جواب پر سوال پر صحابہ نے آگے پوچھا وما لنا فیہا یا رسول اللہ, ٹھیک ہے باپ کی سنت ہے لیکن ہمیں کیا ملے گا؟ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کیا ملے گا, کیا سوچ سکتے ہو تم کہ کیا ملے گا, میں تمہیں صرف اتنا بتاتا ہوں بکل شہرت حسنت, جانور کے ہر بال کے بدلے میں ایک نیکی ملے گی. وہ بال جو جی دباغت دے کر اس کو صاف کر کے نالی میں جی بھیج دیا جائے گا, نالی میں جی سڑا کر اس کو بہا دیا جائے گا, اس ایک ایک بال کے بدلے میں ایک ایک نیکی ملے گی. تو گوشت کا ایک ایک ٹکڑا جی آپ جو ہے اس کو سوچ کے دیکھیں کیا ملے گا. حضور صلی اللہ علیہ وسلم نے فرمایا وہ چیزیں جو ضائع ہو جاتی ہیں ان کا ذکر حضور نے فرمایا فَإِنَّهُ لَيَاتِ يَوْمَ الْقِيَامَةِ بِقُرُونِهَا وَأَشْعَارِهَا وَأَوْبَارِهَا, جب کل قیامت میں ترازو رکھ کر اعمال تولے جائیں گے. رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں جانور کے سینگ لا کے رکھے جائیں گے, جانور کے بدن کے بال لا کے رکھے جائیں گے, جانور کے بدن سے آپ کے خریدنے کے بعد ذبح ہونے تک جتنا گوبر مینگنیاں نکلی وہ سب کی سب ختم ہو گئی, اللہ کے پاس نہیں ختم ہوئی, وہ اللہ کے پاس محفوظ رہیں گی. اور کل جب اعمال تولے جائیں گے ترازو تو آپ کی وہ ساری مینگنیاں گوبر لا کر ترازو میں رکھ کے تولا جائے گا. اللہ کے رسول نے فرمایا تیبو بیہا نفسا, قربانی خوش دلی سے کرو, قربانی خوش دلی سے کرو. ایک آخری بات عرض کر کر بات ختم کرتا ہوں کہ یہ آپ دیکھتے ہیں جانور کو قربانی دیتے ہوئے, آپ نے دیکھا ہوگا تجربہ ہوا ہوگا کہ جب جانور کو لٹایا جاتا ہے تو جانور شروع میں پھڑ پھڑاتا ہے لیکن بعد میں وہ سکون سے سو جاتا ہے. ہمارے ایک بزرگ نے بڑی عجیب بات فرمائی, وہ جانور شروع میں پھڑ پھڑاتا ہے بچنا چاہتا ہے لیکن تھوڑی دیر کے بعد اسے پتہ چل گیا کہ میں ذبح ہونے والا ہوں تو وہ پرسکون ہو جاتا ہے. وہ جانور پرسکون ہو کے ہم سے کہہ رہا ہے میں تو اسماعیل بن گیا, اب تم بتاؤ تم ابراہیم بنے کہ نہیں بنے, تمہاری عورتیں حاجرہ بنی کہ نہیں بنی, اور تمہارے بیٹے اسماعیل بنے کہ نہیں بنے. اللہ سے دعا فرمائیں اللہ تعالی ہمیں اپنی زندگیوں میں حضرت ابراہیم اسماعیل حاجرہ جیسا جذبہ پیدا کرنے کی